آپ کو ایک مؤثر آواز مل گئی ہے جو آئندہ ہیئرنگ میں زیادہ بہتر طور پر آپ کا شاید موقف, شاید وہ آپ کے موقف کی حمایت کر سکے. لیکن ایک بات ذہن میں رکھیں, ایک تو پاکستانی میڈیا نے اور حکومت نے ہمیشہ, ہم غلطی یہ کرتے ہیں کہ چیزوں کو اوور سیل کرتے ہیں. اب یہ جو جان مکین کا دورہ تھا وہ پاکستان کے لیے نہیں تھا, وہ بیسیکلی جان مکین کی ایک روایت رہی ہے کہ جب بھی امریکی فورسز کسی ملک میں ہوتی ہیں تو وہ 4th of July جا کے ان فورسز کے ساتھ گزارتے ہیں. تو وہ اصل میں افغانستان میں جا کے امریکی افواج کے ساتھ 4th of July گزارنے گئے تھے, اور اس دورے کا پاکستان نے بہت عقل بندی اور مثبت طریقے سے فائدہ اٹھایا اور ان کو وہاں انوائٹ کیا اور مزستان لے کے اور اپنا موقع واضح کیا, جو کہ ایک بہت پازیٹیو اور اچھی ڈیولپمنٹ ہے. اب رہا یہ کہ یہ جو ہیئرنگ کیوں ہو رہی ہے, وہ اس لیے ہو رہی ہے کہ اس میں ایک تو دیکھیں کہ ہاؤس جو ہے, ہاؤس میں سینٹ کی نسبت پاکستان کے حمایتی کم ہیں اور یہ ہیئرنگ ہاؤس کر رہا ہے. پھر جو لوگ, جو سب کمیٹیز ہیں ان کے جو سربراہ مثلا ٹیڈ پو جو ہیں, وہ ہمیشہ گزشتہ کافی عرصے سے وہ واضح طور پر پاکستان مخالف خیالات کا اظہار کرتے رہے ہیں, انہوں نے کبھی اس کو رات نہیں رکھا. وہ کہتے ہیں بانگ دوہل کے بلوچستان کو آزاد ہونا چاہیے, وہ یہ کہتے ہیں کہ پاکستان کو ٹوٹنا چاہیے. تو ان کا ایک موقف ہے, اور جن لوگوں نے بلایا ہے اور جس کا ٹائٹل رکھا ہے کہ پاکستان دشمن ہے یا دوست, اسے صاف ظاہر ہوتا ہے کہ یہ جو ہیئرنگ ہے وہ پاکستان کی حمایت کے لیے نہیں کی گئی ہے بلکہ پاکستان کو تنقید کا نشانہ بنانے کے لیے کی گئی ہے.
تو امکانات کیا نظر آتے ہیں, کوئی کیا نتیجہ کیا ہوگا اس ہیئرنگ کا, یا جسٹ ہیئرنگ ہوگی؟
اس کا نتیجہ, نتائج اس طرح نہیں آتے. کانگریس ایک پروسیس کا نام ہے. اصل میں ہمارے یہاں تھوڑی سی کنفیوژن ہے کہ ہمارے سسٹم میں اور امریکی سسٹم میں فرق ہے. ہمارے سسٹم میں پارلیمنٹ جو ہے, جس پارٹی کی اکثریت ہوتی ہے اس کے ماتحت ہو کے کام کرتی ہے. یہاں پارلیمنٹ جو ہے, چونکہ جس پارٹی کی اکثریت ہوتی ہے اسی کا وزیر اعظم ہوتا ہے. یہاں دلچسپ بات یہ ہے کہ ریپبلکن پارٹی کی اکثریت ہے ہاؤس میں بھی اور سینٹ میں بھی, لیکن حکومت ڈیموکریٹس کی ہے کیونکہ صدر کا انتخاب براہ راست ہوتا ہے. لہٰذا کانگریس میں اس طرح کا فیصلہ نہیں ہوتا جس کو فوری طور پر جس پہ جو نافذ العمل ہو, بلکہ ہوتا یہ ہے کہ کانگریس ایک پروسیس کے تحت کام کرتی رہتی ہے اور اس کا آہستہ آہستہ اثر بنتا ہے اور بہت اسٹرانگ بنتا ہے دونوں پہ, حکومت کے فیصلوں پر بھی اور رائے عامہ پر بھی, لیکن وہ وقت لیتا ہے اور وہ اثر دیر پا بھی ہوتا ہے.
ٹھیک, اوکے, تو یہ بات صحیح ہے, لیکن پھر بھی اگر آپ یہ بتائیں کہ یہ جو ہیئرنگ ہے یہ کل جو ہوگی, اس کے گولز جو ہیں, مقاصد کیا ہوں گے, اور ایسی کیا ایکسپیکٹیشنز ہیں امریکہ کی جو کہ پوری نہیں ہو رہی ہے پاکستان سے؟
جو انہوں نے آرگنائز کیا ہے وہ کہنا ہے, وہ ان کا کہنا ہے کہ وہ جو پاکستان اب تک جو ایسے اقدامات کرتا رہا ہے جس سے امریکہ کو افغانستان میں نقصان پہنچا ہے. ٹیڈ پو نے یہ بھی کہا کہ پاکستان ایسے گروہ کی, مثلا انہوں نے نام نہیں لیا لیکن ظاہر ان کی مراد حقانی نیٹ ورک تھی, ایسے گروہ کی حمایت کرتا رہا ہے جن کے ہاتھوں پہ امریکی فوجیوں کا خون ہے. تو وہ ان چیزوں کو ہائی لائٹ کریں گے اور بقول ان کے, تاکہ امریکی یہ سمجھ سکیں کہ پاکستان ان کا دوست نہیں دشمن ہے. اب پاکستان اس کو کیسے کاؤنٹر کرتا ہے اور کس طرح امریکی کو کنوینس کرتا ہے کہ نہیں وہ دشمن نہیں دوست ہے, یہ دیکھنے کی بات ہوگی.
اوکے, آپ کی جانب بریگیڈیئر سید نذیر صاحب, ہم آنا چاہیں گے وہی مسئلہ جو ہے حقانی نیٹ ورک کا اور افغان طالبان, دیگر جو رہنما ہیں جو کہا جاتا ہے کہ پاکستان کی سرزمین پر موجود ہے, یہی وہ چیزیں ہیں جن کی وجہ سے امریکہ پاکستان سے ایک طرح سے ناراض ہیں. یہ بتائیے گا, اسی آرٹیکل میں جس طرح انور اقبال صاحب نے ایک کانگریس مین کا حوالہ دیا ہے اور وہ یہ کہتے ہیں کہ 9/11 کے بعد ٹینز آف بلینز ڈالرز جو ہیں وہ امریکہ نے پاکستان کو امداد کے طور پر دیے ہیں, لیکن اب بھی اگر دیکھا جائے تو 15 سال بعد بھی پاکستان جو ہے اس کی ملٹری اور انٹیلیجنس جو سروسز ہیں وہ ابھی تک مختلف ٹیررسٹ آرگنائزیشنس کے ساتھ وہ لنکڈ ہے. آپ اس حوالے سے کیا کہنا چاہیں گے اور کس طرح پاکستان خود کو ڈیفینڈ کر سکتا ہے اس موڑ پر؟ ब्रिगेडियर सैयद नज़ीर साहब,
बहुत अच्छा सवाल है।
ब्रिगेडियर साहब,
जंग में पाकिस्तान भी जो दबके अमेज रह जाता, और जब पाकिस्तान इस जंग में रहा था 9/11 के बाद, अमरीका का साथ जब दे रहा था, खुद भी ये बात थी कि आप हमारे साथ या उनके साथ हैं। और पाकिस्तान
ब्रिगेडियर साहब माजरत के साथ
जो मदद की और उनके साथ जंग में हामी बना, तो उसकी पाकिस्तान ने बहुत भारी कीमत उठाई है जी। और उस भारी कीमत तकरीबन 15 साल नहीं बल्कि अब भी जारी है, और जिसका अमली मन ने खुद ही वजीरिस्तान जाकर खुद मुशाहिदा किया है और देखा है, पाकिस्तानी भी है, पाकिस्तानी लोगों ने कुर्बानी अमरीका की तरफ से मिला हुआ है, वो मेरे ख्याल में 1/10 हिस्से के बराबर भी नहीं है जो पाकिस्तान को ट्रेजिडी को जो नुकसान पहुंचाए तकरीबन $130 बिलियन के साथ। और दूसरी बात ये है कि अब जो 15 साल बाद शायद, हेलो
ब्रिगेडियर साहब आपकी आवाज़ जो है हमें कहा जा रहा है इस वक्त वो बिल्कुल ऑडिबल नहीं है, हम कुछ देर में दोबारा आपको कॉल करते हैं कुछ सेकंड्स में, तो प्लीज़ आप फिर लैंडलाइन पे अगर आप हमें ज्वाइन कर सकें। आरिफ जमाल साहब आपको भी प्रोग्राम में खुश आमदीद, आपकी तरफ हम आना चाहेंगे। आपने अनवर इकबाल साहब को सुना, किसी हद तक ब्रिगेडियर साहब को भी हम सुन सके हैं। ये बताइएगा कि जिस तरह ब्रिगेडियर साहब ने कहा कि पाकिस्तान ने भी इस जंग में काफ़ी कुर्बानियां दी हैं, 60,000 से ज़्यादा कहा जा रहा है जाने जो हैं वो ज़ाया हुई है पाकिस्तानियों की, इसी तरह उनकी इकॉनमी के बारे में भी कहा जा रहा है कि उसको भी काफ़ी धचका लगा है, बताइएगा इसके बावजूद अमरीका और आलमी बरादरी जो है पाकिस्तान से मुतमईन नज़र क्यों नहीं आती?
अनवर इकबाल साहब ने बड़ी अच्छी तरीके से सब कुछ एक्सप्लेन कर लिया है और मैं उनसे बिल्कुल मुत्तफिक हूँ, इससे अच्छा शायद एनालिसिस नहीं हो सकता था। और जहाँ तक ये इस सवाल का ताल्लुक है, जो इसमें मैं ऐड करूँगा कि दुनिया इसलिए मुतमईन नहीं है कि पाकिस्तान ने गुड टेररिस्ट और बैड टेररिस्ट की तफरीक रखी हुई है। गुड टेररिस्ट वो है जो पाकिस्तान के दुश्मनों को या उसके हमसायों को, भारत को और ख़ासतौर पर और अफ़गानिस्तान को अटैक करता है, और उसके बाद ये है कि वो भी गुड टेररिस्ट है जो दुनिया के लिए कहीं भी जाके टेररिज्म करता है, मगर वो पाकिस्तान को स्पेयर करता है। लेकिन अच्छे टेररिस्ट वो है, बुरा टेररिस्ट वो है जो पाकिस्तान में मिलिट्री पर आके हमले करता है, वो बुरा टेररिस्ट है। तो पाकिस्तान ने जितनी भी अपनी स्ट्रगल की है, जितनी भी वॉर ऑफ ऑन टेरर में हिस्सा लिया है, वो सिर्फ अपने पॉइंट ऑफ व्यू से बुरे टेररिस्ट को जो है वो डिफीट करने के लिए किया है। जहाँ तक बाकी टेररिस्टों का ताल्लुक है, वो सारे पाकिस्तान में आप देखते हैं कि दिन तनाते फिरते हैं, जलसे करते हैं, हाफिज सईद की पार्टी जमात-उद-दावा है वो पाकिस्तान में फंड रेजिंग करती है, उसके अलावा वो रिक्रूटमेंट करते हैं, जलसे करते हैं, उनको कुछ नहीं रोकते। इसके अलावा दूसरी जो ग्रुप हैं जैसे सिपाही साहबा के मुख्तलिफ ग्रुप हैं, लश्कर जंगवी है, वो भी पाकिस्तान में बिल्कुल खुलेआम ऑपरेट करते हैं, सुन्नी तहरीक है। तो दुनिया जो है ये सब कुछ देख रही है, कुछ उनको ये नहीं है कि वो नज़र नहीं आ रहा। तो इसलिए दुनिया का कोई भी मुल्क 200 में से सवाए चीन के शायद पाकिस्तान की इस पॉलिसी से इत्तफाक नहीं करता, और पाकिस्तान को चाहता है कि वो कुछ करे।
ठीक ब्रिगेडियर साहब, आपका जो पॉइंट था कि पाकिस्तान ने काफ़ी कुर्बानियां दी हैं दहशतगर्दी के ख़िलाफ़ जंग में, और ये कि काफ़ी नुकसान भी पाकिस्तान को उठाना पड़ा है, उसके बावजूद अमरीका और आलमी बरादरी पाकिस्तान से खुश नहीं है, वही पॉइंट मैंने आरिफ जमाल साहब के सामने रखा है। उनका ये कहना है कि सबसे बड़ी वजह जो है वो यही है जो कि एक कांग्रेसमैन का हवाले इस आर्टिकल में दिया गया है, उन्होंने जो की है कि 15 साल के बावजूद भी आप लोग जो हैं आपकी जो फ़ौज है उनके टेररिस्ट ऑर्गेनाइजेशंस के साथ लिंक है, और गुड और बैड वाली टेररिस्ट की जो पॉलिसी है आरिफ जमाल साहब के अल्फाज में अभी तक पाकिस्तान उस पर अमल पैरा है, और यही वजह है कि अमरीका जो है وہ خوش نہیں ہے پاکستان سے؟
دیکھ لو, جہاں تک اس سوال کا تعلق ہے کہ گڈ اور بیڈ, تو گڈ اور بیڈ تو ہر سوسائٹی میں تو گڈ دا بیڈ دا اگلی ہوتا رہتا ہے, لیکن وہ افغانستان میں بھی ہے, وہ امریکہ میں بھی ہے, وہ جو سیرین ماڈریٹ ریبلز ہیں تو ان کے گڈ ہیں, دوسرے کے بیڈ ہیں, وہ تو ہوتا رہتا ہے, یہ ڈسٹنکشن تو رہتا ہے. اور دوسری بات میں یہ کہنا چاہتا ہوں کہ پاکستان نے جب یہ جنگ میں حصہ لیا تھا تو اس وقت بھی پاکستان ایک دھمکی کے تحت اس جنگ میں آیا تھا کہ آپ یا ہمارے ساتھ ہیں یا ان کے ساتھ ہیں, اور تقریباً وہی بات اب دہرائی جا رہی کہ پاکستان دوست ہے یا دشمن ہے. میرے خیال میں یہ بڑے سخت اصطلاحات ہیں جو اس میں استعمال کیے گئے ہیں کہ دوست ہے یا دشمن ہے. اگر دشمن ہے تو کیا امریکہ وہ پاکستان کے خلاف کاروائی کرے گا, حملہ کرے گا, یا پاکستان کو کمپلیٹلی ایک ٹیررسٹ اسٹیٹ یا وہ ڈکلیئر کرے گا؟ میرے خیال میں یہ بات حقائق سے کافی دور ہے اور نہ اس طرح ہوگا. تو اس لیے اس قسم کے اصطلاحات استعمال کرنا میرے خیال میں کہ پاکستان کے قربانیوں کے اور امریکہ اور پاکستان کے جو تعاون رہا ہے اس کی بھی ایک قسم کی نفی ہے. اور تیسری بات میں یہ بھی کہنا چاہتا ہوں کہ جہاں تک افغانستان کے مسئلے کا تعلق ہے تو وہ تو امریکہ نے, افغانستان نے بھی, چائنا نے بھی, اور سب نے یہ ٹان لیا ہے کہ یہ جنگ سے مسئلہ حل نہیں ہوگا بلکہ مذاکرات سے ہوگا. تو مذاکرات کے لیے راہ ہموار کرنی ہے. اگر اس دوران پاکستان کو ایک دشمن کے طور پر سمجھا جاتا ہے تو پھر امن کہاں سے آئے گا؟ اور افغانستان کا امن تو ظاہر ہے کہ پاکستان کے رستے سے آنا ہے, اور پاکستان کا امن افغانستان کے سرحدوں سے آنا ہے. تو یہ دونوں انٹر ڈیپینڈنٹ ہے. اگر انٹر ڈیپینڈنٹ ہے اور وہاں پر امریکی فوج ہے, وہاں پر امریکی ایک قسم کا پالیسی ہے, اور تیسری بات یہ کہ وہاں پر امن لانا چاہتے ہیں اور اس میں سنسیئر ہے, تو پھر ظاہر ہے کہ پاکستان کو ساتھ میں لانا ہوگا اور سب نے مل کر اس امن کی طرف قدم بڑھانا ہوگا, کوآپریٹ کرانا ہوگا. جو کلیکٹیو ریسپانسبلٹی ہے ہر ایک نے اپنی اپنی نبھانی ہے اپنی اپنی جگہ پر, لیکن اگر اس میں یہ ہو کہ تند اور تلخ ہو اور ایک دوسرے پر الزامات ہو, بلیم گیم ہو, تو میرے خیال میں کہ اس سے نہ امریکہ کو فائدہ ہوگا, نہ پاکستان کو, نہ افغان کے عوام کو, اور نہ ان کے گورنمنٹ کو. ان کو ان مطلب عناصر کو فائدہ ہوگا جو کہ جنگ کو جاری رکھنا چاہتے ہیں, جو قتل و غارت اس خطے میں رکھنا اور اس کو ڈیسٹیبلائز رکھنا چاہتے ہیں. تو کیا اسٹیبلٹی کی طرف قدم جو ہوگا وہ 13-14 سال کے جنگ سے تو اسٹیبلٹی نہیں آئی, اب جب آئے گی تو وہ مذاکرات کے میز سے آئے گی. اور ظاہر ہے کہ پاکستان نے اس میں اپنی سنسیریٹی بھی دکھائی تھی, میز پر لائے بھی تھا, لیکن میرے خیال میں کچھ قوت ہے ادھر بھی ہے ادھر بھی ہے اور بین الاقوامی طور پر بھی ہے کہ وہ شاید ان کو امن زیادہ پسند نہیں ہے اور ان کا مفاد جنگ میں ہے, ان کے مفاد انسٹیبلٹی میں ہے. اور یہ جو اعتراضات یہ تو روز اول سے ہیں کہ بھائی ڈو مور ہے, ڈو بیٹر ہے, فلانا گروپ فلانا گروپ. اب میں ایک مثال دیتا ہوں کہ جو حکمت یار کا جو حزب اسلامی ہے ان کے ساتھ تو بات چیت ہو رہی ہے اور بہت دنوں سے بہت عرصہ ہوا ان کا,
تو بات چیت تو ملا منصور کے ساتھ بھی امریکہ بھی کرنا چاہ رہا تھا
جی, وہ بیٹھ طالبان پہ اب گڈ ہے, حکمت یار اب بھی ان کے ٹیررسٹ لسٹ پر ہے امریکہ کے, اس کے
یہ تو امریکہ کی پالیسی ہے. بریگیڈیئر صاحب یہ امریکہ کی پالیسی ہے کہ وہ افغان طالبان جو ہتھیار رکھیں گے اور مذاکرات کی میز پر آئیں گے ان کے ساتھ بات چیت کی جائے گی, اور جو کہ امریکی فوجیوں کو یا بیرونی فوجی جو افغانستان میں موجود ہیں, افغان فورسز کو, افغان معصوم جو شہری ہیں ان کو نشانہ بنائیں گے, تو ان کو بھی نشانہ بنایا جائے گا, ان کے خلاف کارروائی کی جائے گی. تو یہ تو یو ایس کی پالیسی جو ہے کافی واضح ہے, اور میں نے خیال میں اسی بنیاد پر ملا منصور, کیونکہ خود پاکستان کا یہ سرتاج عزیز صاحب نے کہا تھا کہ وہ اس وقت ایٹ لیسٹ بات چیت کے لیے راضی نہیں ہے, اور اسی کے بعد ان کو ڈرون کے ذریعے نشانہ بنایا گیا. آپ کی جو گفتگو ہے,
لیکن میں اگر اس پرسپیکٹیو کو تھوڑا کلیئر کروں کہ اگر 13 سال آپ نے جنگ میں لگا دیے تو کم از کم 13 مہینے یا 1-2 سال تو امن کو دے دو, تاکہ وہ وہاں پر ظاہر ہے کہ جو ایفلس ہو رہی ہے وہ ایک دن میں تو نہیں آئے گا. اتنا بڑا مسئلہ جو 13-14 سال سے جنگ جاری ہے, اس میں لاکھ جانے چلی گئی, سول کے ملٹری کے ہر لحاظ سے ڈسٹرکشن ہوا, تو ظاہر ہے کہ اس کو ایک امن کے راستے پر لانے کے لیے اور اسپیشلی انسرجنسی جیسے اس میں, اس کے لیے وہ اصول نہیں ہوتے سیز فائر کے جو کہ کنونشنل یا دو ملکوں کے درمیان ہوتے ہیں. اس قسم کے جنگ میں پہلے آپ نہیں کہہ سکتے کہ آپ ہتھیار رکھ لیں اور پھر بات چیت کریں, نہیں, ساتھ ساتھ ٹاک ٹاک اینڈ فائٹ فائٹ والی بات ہوتی ہے. ہلری کلنٹن کو میں کوٹ کر رہا ہوں, اور تو جب ٹاک ٹاک اینڈ ڈائیلاگس کیا نام ہے فائٹ فائٹ ہے, تو پہلے جب مطلب کہ ٹاک کامیاب ہوگی تو فائٹ فائٹ ختم ہو جائے گا.
تو ملا منصور کی پالیسی تو فائٹ فائٹ والی ہی تھی جی بریگیڈیئر صاحب, وہ ٹاک ٹاک
بہت مطلب ہے کہ انٹینسو ڈپلومیسی درکار ہوگی.
جی تو یہیں پہ یہی وجہ تھی کیونکہ ملا منصور جو ہے بات چیت کے لیے راضی نہیں تھے, وہ صرف فائٹ ہی کر رہے تھے, اسی وجہ سے ان کو نشانہ بنایا گیا. اوکے, یہاں پہ انور اقبال صاحب آپ کے کمنٹس بریگیڈیئر صاحب نے جو گفتگو کی ہے, اور اسی پہ ہم عارف جمال کو بھی سننا چاہیں گے. جی انور اقبال صاحب,
کہ اوباما انتظامیہ جو ہے ان کی مدت پوری ہو رہی ہے, فائنل اور آخری ٹرم ان کا ختم ہو رہا ہے, اور اس وقت واشنگٹن کی کوشش ہے کہ اس حکومت کے جانے سے پہلے کسی طرح طالبان مذاکرات کی میز پر آ جائیں, کوئی بات چیت ہو, کوئی گفتگو ہو, ایک سلسلہ چلے, تاکہ وہ کہہ سکیں کہ انہوں نے افغانستان میں بھی امن کی بنیاد ڈال دی ہے. اب اس میں پہلے ان کو توقع تھی, اور پاکستان کہتا تھا اور پاکستان سے بلیو کرتے تھے کہ پاکستان طالبان کو مذاکرات کی میز تک لا سکتا ہے. لیکن اس وقت غلط ہے یا صحیح ہے یہ میں نہیں کہتا, میں تو صرف وہ کہتا ہوں جو مجھے یہاں ان کے حکام سے گفتگو کے بعد جو اطلاع ملتی ہے. اس وقت واشنگٹن میں فیلنگ یہ ہے کہ وہ پاکستان میں اس کام کی استطاعت نہیں ہے, طالبان پاکستان کی بات اس حد تک نہیں سنتے کہ پاکستان کے کہنے پہ کوئی بڑا فیصلہ کریں. لہٰذا اب وہ امریکی یہ کہتے ہیں کہ طالبان کو مذاکرات کی میز پر لانے کی ایک ہی صورت ہے کہ ایک طرف امریکہ کارروائی کرے اور افغانستان کی فورسز کارروائی کریں افغانستان میں, دوسری طرف پاکستان اپنی سرحدوں پر کارروائی میں تیزی لائے, اور صرف قبائلی علاقوں میں نہیں بلکہ بلوچستان میں بھی, تاکہ طالبان مجبور ہو کر مذاکرات کی میز تک آ جائے. لیکن میں سمجھتا ہوں کہ پاکستان کی کوشش ہے, یہ بھی میرا اندازہ ہے, میری کوئی اطلاع نہیں ہے, پاکستان کی کوشش ہے کہ یہ جو چند مہینے ہیں یہ گزار دیے جائیں, اور ظاہر ہے کوئی بھی حکومت جو ہوگی کوئی جانے والی حکومت کے ساتھ کوئی ڈیل کرنا نہیں چاہے گی, وہ یہ چاہیں گے کہ حکومت چلی جائے, نئی انتظامیہ جب امریکہ میں آئے گی وہ ریپبلکن ہو ڈیموکریٹ ہو, ان کی پالیسی کیا ہوگی کیسی ہوگی اس کو دیکھ کے پھر نئی پالیسی بنائی جائے. تو میرا خیال ہے یہ دو چار مہینے پاکستان پہ پریشر بڑھے گا, کوشش کی جائے گی کہ پاکستان بات مان لے, پاکستان اس کو اوائڈ کرنے کی کوشش کرے گا, کوئی فیصلہ نہیں لے گا, اور فیصلے کو پاکستان کی کوشش ہوگی کہ آنے والی انتظامیہ سے ڈیل کیا جائے.
جی بہت شکریہ آپ کا انور اقبال صاحب, تھینک یو سو مچ, آپ نے ہمیں ٹائم دیا. عارف جمال صاحب آپ کے کمنٹس اس سے پہلے کہ ہم اس سیگمنٹ کو وائنڈ اپ کریں.
سر بات کروں گا, وہ پاکستان کے جو لوگ ہیں وہ اکثر خاص طور پر جو افواج کے لوگ ہیں وہ یہ ہر وقت بات کرتے رہتے ہیں ہم نے بڑا قربانیاں دیں, مگر یہ قربانیاں ان کی اپنی غلط پالیسیوں کی وجہ سے دینی پڑیں. پاکستان میں اگر 60,000 لوگ مرے ہیں تو وہ گڈ اور بیڈ طالبان کی ڈسٹنکشن کرنے کی وجہ سے ہوئے ہیں. اگر پاکستان نے تمام ٹیررسٹ گروپوں کے خلاف ایکشن دیا ہوتا تو ایسا نہ ہوتا, مگر حقیقت یہ ہے کہ پاکستان نے کسی بھی ٹیررسٹ گروپ کے خلاف صحیح ایکشن نہیں لیا, حتیٰ کہ وہ طالبان جو وزیرستان میں تھے ان کے خلاف بھی اعلان کر دیا کہ آپ چلے جاؤ اور ہم کاروائی کریں گے, جب کاروائی کی تو وہاں پر چند ہی طالبان رہ گئے تھے. تو یہ کہنا کہ ہم نے بڑی قربانیاں دیں یہ میرا خیال ہے تھوڑی سی زیادتی ہے. پاکستان بتائے کہ اس نے کون سا بڑا طالبان لیڈر مارا ہے, اگر کوئی طالبان لیڈر مارے گئے ہیں تو وہ ڈرونز کی وجہ سے مارے گئے ہیں جس کے اوپر بڑا احتجاج ہر وقت پاکستان کرتا رہتا ہے. اگر پاکستان کو طالبان کے خلاف اتنا ہی ہے مسئلہ تو وہ ڈرون کے خلاف اس طرح کیوں وہ اٹھاتے ہیں, وہاں تو جیسے ہی وہ بڑا لیڈر مرتا ہے تو وہاں ایک جو ہے وہ مورنے کی ایک کیفیت شروع ہو جاتی ہے حکومت میں اور افواجی پاکستان میں. تو پاکستان بتائے کہ کہاں ہے وہ جو مرے ہوئے لوگ ہیں, ان کے کیا نام تھے, وہ ان کی ڈیڈ باڈیز کہاں دفنائیں گے. پاکستان اس کے جواب نہیں دیتا, سے ایک فگر دیتا تھا ہم نے اتنے مارے. تو بھائی بھی اگر یہ اپنے اتنے مارے ہیں تو پھر یہ کیوں وہ آ کے بار بار حملہ کرتے ہیں. آپ دیکھیے کہ کوئی ایک نام نہیں دے بڑا پاکستان کی طرف سے آ سکتا.
اوکے, ایک کالر ہے کافی دیر سے مرید خان، ان کو ہم سنتے ہیں، وہ اس موضوع پہ کیا کہنا چاہیں گے. جی السلام علیکم مرید صاحب. مرید خان میاں والی سے، اوکے ان کی آواز ہم تک. جی مرید صاحب آپ کو آواز آ رہی ہے؟ ان کی آواز ہم تک نہیں آ رہی ہے.
Hello.
اور اس جی مرید Hello. صاحب آپ کی آواز آئی ہے، جی فرمائیے گا.
میں کرنا چاہتا ہوں کہ یہ جو طالبان ہے، یہ طالبان بنایا کس نے ہے؟ امریکہ نے بنایا ہے، یہ سعودی عرب اور یہ بڑے ملکوں نے، سب دنیا نے جو جہاں ہمارے ملک میں ان کو اکٹھا کیا ہے اور روس کے ساتھ لڑائی کرائی ہے. لڑائی کرنے کے بعد تو ان کو چھوڑ دیا، جس طرح جو ہے ریوڑ کو چھوڑ کر چلا جاتا ہے. براہ مہربانی 40 لاکھ افغانی پاکستان میں دردناتے پھرتے ہیں، جس طرح مرضی ہے منہ اٹھا کر پوچھنے والا نہیں ہے. یہ پاکستان کا تو ستیہ ناش کر دیا ہے امریکہ کی، ہم نے امداد کر کے امریکہ کے ساتھ.
مرید خان صاحب بہت شکریہ، بہت شکریہ، لیکن ہماری بالکل خبروں پہ نظر ہے، کام ہی ہمارا یہی ہے، اور میرے خیال میں ابھی تک کسی بھی ایک افغان مہاجر کا نام سامنے نہیں آیا ہے جو پاکستان میں دہشت گردی کے حملے میں وہ ملوث پایا گیا ہو یا اس حوالے سے کوئی شواہد ملے ہوں. جتنے بھی حملے ہوئے ہیں اس میں زیادہ تر پاکستان کے اندر اپنے جو ٹیررسٹ آرگنائزیشنز ہیں ان سے ان کا تعلق جو ہے وہ پایا گیا ہے. متین سلیمانی ایک اور کالر کو سنتے ہیں. السلام علیکم لنڈی کوتل سے.
وعلیکم السلام میڈم. میں خاص کر بریگیڈیئر صاحب کی اور دو اور جو مہمان حضرات ہیں ان سے پوچھنا چاہتا ہوں کہ امریکہ نے خود اچھی اور گڈ اور بٹ بنائی ہے. فار ایگزامپل اسرائیل نے کئی عرب ملکوں پر حملے کیے، کہ امریکہ نے کبھی ان پر حملہ نہیں کیا، نہ ان کو رکتام کیا. اگر طالبان ادھر حملے کرتی ہے تو اس میں پاکستان کا کیا گناہ ہے؟ 1839-42 کا تاریخ دیکھی جس وقت پاکستان وجود ہی میں نہیں آیا تھا.
صحیح. اوکے ٹائم بہت کم ہے، آپ کی بات ہم نے سن لی. آپ جو طالبان ہیں آپ کہہ رہے ہیں کہ یہ امریکہ نے بنائے ہیں، تو عارف جمال صاحب 30 سیکنڈ میں پلیز، کیونکہ سیگمنٹ کا بالکل ٹائم ختم ہو چکا ہے. امریکہ پہ نکتہ چینی اس وقت ہو رہی ہے، کیا کہنا چاہیں گے آپ؟ ان کی واقعی ان کی پالیسیز کی وجہ سے یہ پورا میس ہمیں اس وقت نظر آ رہا ہے.
بڑی مختصر میں یہ بات کروں گا کہ اگر امریکہ نے بنائے ہیں اور آپ ان کے خلاف ہیں تو امریکہ کو ان کو مارنے کی اجازت دیں اور آپ بھی ان کو ماریں. جو طالبان امریکہ نے بنائے ہیں، حافظ سعید کو اس کو پکڑے ماریں، امریکہ کے حوالے کریں، اس کا نیٹورک جو ہے وہ بند کریں، سپاہی صحابہ کو بند کریں، ان کے ساتھ فوجیوں کی میٹنگیں بند کریں. بڑا آسان طریقہ ہے، امریکہ نے بنایا ہے تو آپ امریکہ کو مارنے دیں اور ان کو خود بھی ماریں، بلکہ امریکہ کی مدد کریں ان کو مارنے میں، پکڑنے میں اور ختم کرنے میں.
جی عارف جمال صاحب آپ ہمارے ساتھ رہیے، نیکسٹ سیگمنٹ میں بھی ہم آپ کو سننا چاہیں گے. بریگیڈیئر سید نذیر صاحب بہت شکریہ آپ کا، انور اقبال صاحب کے بھی ہم شکر گزار ہیں. سامعین اس وقت ایک مختصر سی بریک لیں گے، بریک سے واپس آ کر انڈین کشمیر میں اس وقت سیکیورٹی کی جو صورتحال ہے اس کا ہم تجزیہ لیں گے اپنے ماہرین سے. ہمارے ساتھ رہیے، آپ کال کر کے ہمارے اس سیگمنٹ میں حصہ بھی لے سکتے ہیں 0800-77789 پہ. پہلے لیتے ہیں ایک بریک.
آواز دوست انعامی مقابلہ میری کہانی.
جو میں 10 سال کا تھا، 12 سال کا تھا تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
ہماری اور آپ کی زندگیوں میں جنم لینے والی ایسی کہانیاں جنہیں اکثر کوئی سننے والا نہیں ہوتا.
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں، لیکن ہم ہی کیوں، اب آپ کی باری ہے.
بیٹھے بہت ڈر لگتا ہے، بچے لوگ کو مارتے ہیں، ابھی بجلی ہے، پیسہ کرنٹ لگاتے ہیں.
مائکرو فون کی دوسری جانب نہیں بلکہ اس کے سامنے ہمارے ساتھ ساتھ منتخب کہانیوں کو ہم آپ کی اپنی آواز میں اردو ریڈیو، ٹیلی ویژن اور ویب پر سنوائیں گے.
ہر ماہ 3 منتخب کہانیوں پر بڑے انعامات دیے جائیں گے، لیکن پروگرام میں نشر ہونے والی ہر کہانی کسی نہ کسی انعام کی مستحق ہوگی.
فون سے رابطہ کرتے 2 لاکھ روپے لاؤ، اپنے بچیاں کو لے جاؤ.
آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں urdu.feedback@voanews.com. کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے میری کہانی، وائس آف امریکہ اردو سروس، پی او باکس نمبر 1353 یعنی 1353 اسلام آباد، پاکستان.
جی سامعین، ایک دفعہ پھر پروگرام جہاں رنگ میں خوش آمدید، جو آپ دیکھ اور سن رہے ہیں براہ راست واشنگٹن اسٹوڈیو سے، میں ہوں آپ کی میزبان شہناز نفیس. اس وقت ہمیں جوائن کیا ہے بھارت سے سینئر صحافی اور تجزیہ نگار اروند موہن جی نے، ان کو خوش آمدید کہتے ہیں. پاکستان سے ہمیں جوائن کیا ہے دفاعی تجزیہ نگار بریگیڈیئر عمران ملک صاحب نے، ان کا بھی خیر مقدم پروگرام ہے. اور عارف جمال صاحب ہمارے ساتھ ہیں، دہشت گردی پر کئی کتابوں کے آپ مصنف ہیں، نیو یارک سے ہمیں جوائن کر رہے ہیں. اروند موہن جی، آداب، آپ سے ہی ہم آغاز کرنا چاہیں گے. یہ بتائیے گا کہ اس وقت حالات جو ہیں انڈین کشمیر کے، وہ کس طرح آپ دیکھ رہے ہیں، کیا ہیں صورتحال وہاں پر، اور حالات کو معمول پر لانے کے لیے بھارتی حکومت جو ہیں اس وقت کیا اقدامات اٹھا رہی ہے؟ جی اروند موہن جی، آپ کو آواز آ رہی ہے؟
جی جی
جی، آپ کی آواز ابھی آئی ہے مجھے. جی
جی، ابھی کشمیر کافی ڈسٹربڈ ہے، اور ایک بڑے نامی دہشت گرد کے مارے جانے کے بعد لوگ بے چین ہیں. اس میں کیا کچھ ہوا، اس کی جو رپورٹ آئی ہے وہ رپورٹ ابھی بھی بہت صاف نہیں ہے کہ اس کو پکڑا جا سکتا تھا یا اس کو مار کے ختم کرنا، کیونکہ اس پہ انعام تھا کافی بڑا. اگر وہ پکڑا جا سکتا تھا زندہ تو میرے خیال اسٹیٹ کی مشینری کو وہی کرنا چاہیے تھا، لیکن اب وہ کیا ہوا ہے ابھی اس کی رپورٹ بہت صاف نہیں ہے. یہی ہے کہ انکاؤنٹر میں مارا گیا. اس کو لے کے کشمیر بھر میں بے چینی جتنی ہے وہ یہ بتاتی ہے کہ اس شخص کی پاپولرٹی اپنی جو ہے وہ ہے. اس کے علاوہ بھی کشمیر کے لوگوں کی جو ناراضگی کافی برس سے چلی آ رہی ہے وہ ابھی تک ختم نہیں ہوئی. کتنے ڈیموکریٹک چناؤ ہوئے، اتنا سب کچھ ہوا، اس کے بعد بھی لوگوں کی ناراضگی بنی ہوئی ہے اور وہ رہ رہ کے کم زیادہ ہوتی رہی ہے. ابھی جو افان ہے ناراضگی کا، وہ مجھے لگتا ہے وہ کافی برس کے بعد دکھائی دیا ہے. اتنا انٹینس کبھی حال فی الحال تو نہیں تھا. تو اس لیول پہ مجھے ابھی بھی لگتا ہے کہ ہندوستانی حکومت ابھی اتنا ایفرٹ نہیں کر رہی. سب لوگ چوکس ہیں، مستعدی دکھا رہے ہیں، اور وائلنس جس لیول پہ دکھ رہا ہے اس کو تھامنے کی کوشش کی جا رہی ہے، لیکن صرف فوج اور پولیس کے بل سے یہ چیزیں کتنی سنبھلیں گی یہ کہنا مشکل ہے. تو جو کشمیر کو لے کے دیش بھر میں جو لوگ چنتت ہیں رہے ہیں ابھی تک، ان کی مدد اگر سرکار لے، مجھے لگتا ہے ایسے لوگ کافی ہیں اس ملک میں جو کشمیر کے سوال پہ لگاتار بولتے رہے ہیں، تو سرکار اگر ان کو انوالو کرے ڈائلگ میں، کیونکہ جو الیکٹڈ ریپرزنٹیٹیو ہیں، چاہے وہ ایم ایل اے ہوں، چاہے وہ منتری ہوں یا سرکار ہوں، وہ سب پولیس سپاہی کے بل سے ہی کام کر رہے ہیں. کہیں لوگوں میں جا کے وہ بات کر رہے ہوں اور لوگوں کو یہ سمجھا رہے ہوں کہ ایک دہشت گرد کے مرنے پہ اتنا بے چین ہونے کی ضرورت نہیں ہے، یا اگر اس نے وہ راستہ چنا تھا تو اس کا انت یہی ہونا تھا. اس قسم کی سمجھداری اگر وہ لوگوں میں جا کے بتاتے تو وہ نہیں کر پا رہے ہیں. تو اس کا مطلب یہ ہے کہ اصل میں جو کشمیر کے سوال پہ جو لوگ بھی اب تک ایکٹیو رہے ہیں ان کو انوالو اگر ہندوستانی سرکار کرے تو پوسیبل ہے کہ چیزیں تھوڑی زیادہ تیزی سے شانت ہوں اور پھر آگے کا راستہ بھی ایک بنے. صرف فوج اور پولیس کے بل سے اگر چیزوں کو تھامنے کی کوشش کی جائے گی تو پوسیبل ہے کہ اور زیادہ وائلنس ہو. ایک آدمی کے مرنے پہ 30 قریب لوگ مارے ہی جا چکے ہیں، تو یہ سلسلہ بڑھ سکتا ہے. قاعدے سے ابھی تک جو ایفرٹ ہو رہے ہیں وہ صرف ایک طرفہ ہیں، اس میں کوئی سوشل پولیٹیکل انوالومنٹ نہیں ہے، لوکل لوگوں کا بھی اور باہر کے لوگوں کا بھی.
جی تو اروند جی، یہ بتائیے گا کہ آپ جس طرح کہہ رہے ہیں کہ کشمیریوں کی ناراضگی جو ہیں وہ ختم نہ ہو سکی، اور یہ حالات اس وقت جو ہمیں کشیدگی نظر آ رہی ہے یہ ہم تقریباً 5-6 برس بعد نظر آ رہی ہے. اس دوران ہم کوئی ایسی اطلاعات نہیں تھی کشیدگی کے انڈین کشمیر سے، اس کی پھر وجوہات جو ہیں وہ کیا ہیں؟
دیکھیے، اصل میں چیزوں کو دو لیول پہ سوچنا چاہیے. ایک تو جو ڈیموکریٹک الیکشنز ہوئے ہیں، ہم سب لوگ یہ مان رہے تھے کہ اگر ڈیموکریٹک الیکشنز میں پارٹیسپیشن لوگوں کا بڑھ رہا ہے تو وہ کہیں نہ کہیں ان کی ناراضگی کم ہونے کا بھی پروف ہے. लग रहा है कि लोग दो लेवल पे सोचते हैं। एक लेवल ये है कि लोकल गवर्नेंस कैसे होगा, सड़कें कैसे बनेंगी, स्कूल कैसे चलेंगे, कॉलेज कैसे चलेंगे, बाकी कामकाज कैसे होंगे, इसके लिए लोकल गवर्नमेंट चाहिए। लेकिन जो कश्मीर का अपना सवाल है, उनकी अपनी आइडेंटिटी का सवाल है, वो सवाल उनको अभी भी, या पूरे हिंदुस्तान से जो उनको बराबरी का या मोहब्बत का की उम्मीद है, उस सवाल पे अभी भी उनके मन में संशय है। उनको ये बार बार लगता है कि ये फौज के बल से हमारे यहाँ राज हो रहा है, और फौजियों की मुश्किल ये है कि उनको एक इस्लामिक फंडामेंटलिज्म, एक टेररिज्म, इन दोनों का सामना करना होता है और कानून के दायरे में रह के करना होता है। अभी भी जैसे मैंने कहा कि बुरहान के मरने पे ही जो एक सामान्य रिएक्शन ये है कि बुरहान को क्या पकड़ा जा सकता था जिंदा, उसको मारना ही जरूरी था क्या? अब ये पॉइंट ऐसा है कि अगर 10 लाख का इनामी टेररिस्ट सामने पड़ जाए तो फौजी उसको मारेंगे, उसकी तरफ से पहले गोली चलने का इंतजार करें या अपनी ओर से चलाएं, ये थोड़ा मुश्किल सवाल है। तो ऐसे सवाल में वही है कि ऐसे सवालों को सिर्फ फौज के बल से अगर मुश्किल सॉल्व की जाएगी तो फौजियों को भी मुश्किल रहेगी, और फौज का प्रेजेंस अगर किसी सिविलियन इलाके में रहता है, इतने फौजी अगर रहेंगे तो इतने फौजी ना रहे तो कश्मीर इस्लामिक टेररिज्म का, इस्लाम फंडामेंटलिज्म का और टेररिज्म का, दोनों का सेंटर बन जाएगा। तो फौज की मौजूदगी भी परेशानी अपने आप में बनती है, और फौज ना रहे तो भी परेशानी है। कश्मीर अभी कुछ इस किस्म की स्थिति में पड़ा हुआ।
ओके, ब्रिगेडियर इमरान मलिक साहब, अरविंद मोहन जी ने बहुत सी वजूहात जो हैं वो इस वक्त जो हमें अनरेस्ट नज़र आ रहा है इंडियन कश्मीर में उसकी बताई हैं। आप इस वक्त जो कशीदगी नज़र आ रही है इसकी क्या वजूहात देखते हैं, और हल इस क्या है इस मसले का?
ये बात है कि एक तो इंडियन पॉइंट ऑफ व्यू उन्होंने आगे पहुंचाया है, मगर मेरे ख्याल में बहुत ही सिंपल लिया है उन्होंने तमाम इशू का। कश्मीर एक बहुत सीरियस इशू है, ये खाली इशू बात करेंगे कि कश्मीरी जो है वो भारतीय हुकूमत के नाराज है, ये नाराजगी का इशू हर दिन है। मगर हम पाकिस्तान के पर्सपेक्टिव से ये एक इशू है जो कि अनफिनिश्ड एजेंडा है पाकिस्तान का, और ये क्राइसिस का इशू है और जो कि यूनाइटेड नेशन में मौजूद है, और अनफॉर्चुनेटली पिछले 65 साल से अभी तक इसका कोई हल नहीं निकला है। और ये जो बार बार ये एक दो साल के गैप के बाद जो दोबारा इनकी जो तरीके चल सकती हैं अपनी आजादी के नाम पे यहाँ कमीशन हासिल करने के लिए, तो ये वो फ्रस्ट्रेशन है जो कभी तो जज्बाती है अंडर स्टेट टेररिज्म भारतीय हुकूमत करती है इनके खिलाफ, और फिर कभी उभर के सामने आ जाती है। तो जब भी इसको कोई एक स्पार्क मिलता है, जैसे कि अभी बुरहान भाई के शहादत से हुआ है, तो ये
ब्रिगेडियर साहब आपको दोबारा हम आपको दोबारा कॉल करते हैं, आपकी आवाज़ मुझ तक सही तौर पर सुनाई नहीं दे रही है, दोबारा हम आपको चंद सेकंड्स में कॉल करते हैं। आरिफ जमाल साहब, आपकी जानिब हम आना चाहेंगे, ये तकरीबन इस इशू को 70 साल जो है वो हो चुके हैं, ये बताइएगा कि आपकी नज़र में ये मसला जो है इसका हल क्या है, और इस वक्त आलमी बरादरी जो है वो इस वक्त बज़ाहिर हमें कुछ खामोश नज़र आ रही है, इसकी आप क्या वजह देखते हैं? आरिफ जमाल साहब
जी, आपको मेरी आवाज़ आ रही है?
आपकी आवाज़ भी आई है
जी। देखिए, एक ये फैक्ट है कि इंडियन पार्ट जो है कश्मीर का जो इंडियन पार्ट है उसमें एक स्टेट के साथ इंडिया की रियासत के साथ एलियनेशन मौजूद है कुछ दिहाइयों से, ये तो एक हकीकत है। मगर जहाँ तक वहाँ पर जिहाद और टेररिज्म के होने का ताल्लुक है, वो ये है कि वो पाकिस्तान की एक पॉलिसी का हिस्सा है। ये बड़ी बदकिस्मती की बात है कि कश्मीर के अंदर जितने लोग उसको आज़ाद करवाने में और उसको इंडिया से अलहदा करवाने में सरगर्म है वो तमाम के तमाम पाकिस्तान की अफवाज की पेरोल पर है और उनमें से कोई भी उस कॉज के साथ सिंसियर नहीं है और पाकिस्तान जब चाहता है वो पैसे वहाँ पर लगा के उसको एक वो वहाँ पर एक हिजानी कैफियत एक टेररिज्म की फिजा कायम कर देता है और यही अब हुआ है। और जहाँ तक इसका है कि तल्लुकी या पॉलिसी कामयाब होगी तो ये तो कभी नहीं होगी क्योंकि हमने ये देखा है कि 30-40 साल से जो कश्मीर में जिहाद शुरू हुआ है बहुत इंटेंसिटी के साथ वो कहीं नहीं जा रहा और वो उतना भी नहीं रहा जितना पहले होता था। अब ज़्यादातर ये एक लॉ एंड ऑर्डर की सिचुएशन बनती जा रही है तो मैं नहीं समझता कि ये पॉलिसी कहीं कामयाब होगी और ना ये पॉलिसी पाकिस्तान अबेंडन करेगा क्योंकि पाकिस्तान के पास अभी तक कुछ और ऑप्शन नहीं है। और हमने देखा कि जो परवेज मुशर्रफ साहब ने कोशिश की थी वो भी पाकिस्तान के अंदर बहुत ज़्यादा जल्दी सबताश हो गई थी और कहा जाता है कि उनकी जो रिमूवल है हुकूमत से वो भी जो दूसरे जो जनरल से खासतौर पर पाशा उनकी वजह से हुई और अगले जो जनरल आए उन्होंने आते ही कह दिया कि पाकिस्तान जो है वो इंडिया सेंट्रिक है और जनरल रहीद ने उस पर ज़्यादा स्ट्रेस किया और कहा कि हम ये कंटिन्यू करेंगे।
ठीक जी ब्रिगेडियर साहब आपने आरिफ जमाल साहब को सुना होगा आप कह रहे हैं कि जो कशीदगी हमें नज़र आ रही है या फिर वक्तन फवक्तन ये जो वहाँ पे अलैदगी पसंद हैं वो सर उठाते हैं और फिर इनके बीच में
हेलो
जी मेरे साथ इस वक्त कौन है लाइन पे ब्रिगेडियर इमरान मलिक साहब मेरे साथ हैं राइट
हेलो
ओके लाइन जो है वो किसी गलत लाइन मिली है। अरविंद मोहन जी ये आरिफ जमाल साहब ने जो बात की है मुशर्रफ फार्मूले की ये बताइएगा वो कहाँ तक इम्प्लीमेंटेबल था वो फार्मूला और क्या दोबारा उसकी तरफ जाया जा सकता है।
देखिए मसला पॉलिटिकल है तो पॉलिटिकल लेवल पे ही सुलझाना पड़ेगा उसको फौजी समाधान हिंदुस्तान अपने फौज को लीगल ढंग से करने की कोशिश करे या पाकिस्तान जिहादियों के और टेररिस्टों के मार्फत और अपने पैसे पे आदमी भेज के कराना चाहे या फौजी लड़ाई से तो वो हम देख चुके हैं उसका क्या हश्र हुआ है तो इसकी बातें तो उधर ही ले जानी होंगी। असली बात यह है कि हिंदुस्तान जब भी बातचीत के लिए आगे आया है तो पाकिस्तान का एक बड़ा एलिमेंट चाहे वो फौज हो चाहे ISI हो ये सारे लोग लग जाते हैं कि कैसे उस बातचीत को डिरेल किया जाए और ये एक बार नहीं बार बार हुआ है। अभी भी मोदी जी ने आने के बाद जब पहल की और बड़े पैमाने पे की और काफी सारे लोग उनके क्रिटिक भी रहे क्योंकि चुनाव के दौरान वो पाकिस्तान को उन्होंने मसला बनाया था और उस समय बड़ी बड़ी बातें कर रहे थे फौजी समाधान की उसके बाद बातचीत की पहल उन्होंने इस लेवल पे की कि सीधे बिना बुलाए लगभग उनके शरीफ साहब के घर गए तो इन सब बातचीत के बाद जो नतीजा अब दिख रहा है और जिस लेवल पे आके पठानकोट जैसी घटनाएं हुई उसके बाद ये सिलसिला रुक गया है लेकिन कहना यही होगा कि समाधान वही है उसके बगैर नहीं होना है उसके बगैर कोई समाधान कोई सोचे कि फौज से निकलवा लेंगे ज्यादा एलिमेंट से निकलवा लेंगे टेररिस्टों से निकलवा लेंगे ये समाधान आज की तारीख में अब पॉसिबल नहीं है और इसमें कश्मीर के लोग भी कहीं पार्टी हैं। ये बात पाकिस्तान को अभी भी जो बात अभी हमारे पाकिस्तानी साथी कर रहे थे वो उसको अनसॉल्व समस्या अरे वो हिंदुस्तान से अगर उनको नाराजगी है तो पाकिस्तान से मोहब्बत है ये कहाँ से साबित हो जाता है किसी सवाल पे हो सकता है कि उनको हिंदुस्तानी हुकूमत से फौज के प्रेजेंस से कई चीजों से नाराजगी कुछ हो सकती है कुछ लोगों को हो सकती है लेकिन ये पाकिस्तान का प्रेमी है या वो अभी 70 साल बाद किसी मुगालते में जी रहे हैं कि वो पाकिस्तान में चले जाएंगे और सारे लोग चले जाएंगे इस किस्म की बातें सोच के बात आगे नहीं बढ़ाई जा सकती।
राइट
तो सॉल्यूशन जो भी होगा वो पॉलिटिकल होगा और कश्मीर के लोगों को उसमें इन्वॉल्व करना होगा जो भी फौज के इतर जो एलिमेंट हैं हिंदुस्तानी सोसाइटी में, पॉलिटिक्स में, उनको भी इन्वॉल्व करना होगा और यही काम पाकिस्तान को भी करना होगा। उसको ये फंडिंग और अपने आदमी भेजना और इस किस्म की बातें करना, जब तक वो बंद नहीं करेगा तब तक कोई माहौल नहीं बनेगा इसके लिए।
बहुत शुक्रिया जी, थैंक यू सो मच अरविंद मोहन जी। सेगमेंट का टाइम बिल्कुल ख़त्म हो चुका है, बहुत शुक्रिया। लेकिन ब्रिगेडियर इमरान मलिक साहब को हम सुनना चाहेंगे, उनकी लाइन ख़राब थी। ब्रिगेडियर साहब, आपको आवाज़ आ रही है? ब्रिगेडियर इमरान मलिक साहब, ब्रिगेडियर इमरान मलिक साहब, आपको मेरी आवाज़ आ रही है? ब्रिगेडियर इमरान मलिक साहब की आवाज़ हम तक नहीं आ रही है। और सामीन, टाइम काफ़ी कम है, हमने कोशिश की कि हम उनका मौक़िफ़ भी आपके लिए पेश करें लेकिन उनकी आवाज़ नहीं आ रही है हम तक। तो आरिफ जमाल साहब, आपका भी बेहद शुक्रिया, ब्रिगेडियर इमरान मलिक साहब के भी हम शुक्रगुज़ार हैं, अरविंद मोहन जी ने भी हमें काफ़ी टाइम आज दिया। और सामीन, इस वक्त हम वाइंड अप करना चाहेंगे सेगमेंट को, एक ब्रेक लेते हैं। ब्रेक से वापस आकर साउथ सूडान में इस वक्त जो क्राइसिस चल रहा है, जो लड़ाई शिद्दत इख्तियार कर गई है, उस पर हम बात करेंगे। साथ हम आपको डेलिस लेके जाएंगे और वहाँ जो सूरत हाल है शूटिंग के बाद, वो हम जानना चाहेंगे कि इस वक्त क्या सूरत हाल है। तो हमारे साथ रहिए, इस वक्त हम लेते हैं एक मुख्तसर सी ब्रेक।
ग्लोबल इश्यूज पर दो टोक बात।
मलिया साहिबा, क्या इसकी वजह इस्लामोफोबिया है, क्या यूरोप खौफजदा है?
दुनिया भर से माहिरीन की राय।
जब उनको मुहाजरीन का सामना करना पड़ा तो उन्होंने कहा हाँ, हम मुहाजरीन को लेने को तैयार हैं लेकिन मुसलमान मुहाजरीन को लेने को तैयार नहीं है।
Cooperation with countries like Pakistan, which we're already partnering with in this fight against terrorism.
पाकिस्तान का पूरा फोकस सिर्फ ये है कि भारत पाकिस्तान को जंग में तल्लक रखा कर सके।
गैर जानेदार बहस।
रेमिट डेविस का वाक्य हुआ पाकिस्तान के अंदर, कहाँ थी अदालतें, कहाँ थी आजाद है कि हमारी अदालतें, चाहे अदालतों का फैसला था।
पाकिस्तान में देखिए, एक तो कल्चर है साइलेंस का, और खास तौर पे जहाँ पे सेक्सुअल अब्यूज या कोई भी चीज इस मौजू से इसका ताल्लुक।
इंडिपेंडेंस एवेन्यू, वॉशिंगटन DC से मोहम्मद आतिफ के साथ।
सामीन, प्रोग्राम जहां रंग में एक दफ़ा फिर खुश आमदीद, मैं हूं आपकी मेज़बान शहनाज नफीस। और इस वक्त प्रोग्राम के इस सेगमेंट में हम मुख्तलिफ मौजूआत पर बात करेंगे। हमने मदु किया है आज प्रोफेसर फैज़ानुल हक साहब को, बफेलो यूनिवर्सिटी से, इंटरनेशनल अफेयर्स के आप माहिर हैं। लेकिन उससे पहले हम आपको लेके जाएंगे डैलस, जहाँ से परवेज़ मलिक साहब हमारे साथ हैं, और उनसे हम वहाँ की डैलस की ताज़ा तरीन सूरत हाल जानना चाहेंगे। जी अस्सलाम वालेकुम परवेज़ मलिक साहब।
जी वालेकुम सलाम, कैसी हैं आप?
जी थैंक यू सर। परवेज़ मलिक साहब, बताइएगा इस वक्त क्या सूरत हाल है?
सूरत हाल आज डैलस में काम है और एक बड़ा सा सन्नाटा है, और उसकी वजह एक बुनियादी तौर पर यह है कि पूरे वीकेंड हमारे यहाँ एक आध दो और इंसिडेंट ऐसे हुए थे जिसमें पुलिस का जो हेडक्वार्टर है डैलस में, उसके ऊपर भी एक मुश्तबा शख्स पाया गया था उनके पार्किंग लॉट में, और उसकी खोज लग गई थी। कल यानी कि ट्यूसडे वाले दिन ओबामा साहब तशरीफ लाने वाले हैं डैलस में, तो और फिर उसके बाद माइक रॉलिंग्स जो हमारे मेयर हैं डैलस के, उन्होंने उनको इन्वाइट किया है। तो चूंकि ये एक बड़ा सानिया हुआ है पूरे अमेरिका के लिए, एक बड़ा नेशनल एक डिवीजन वाला सिलसिला है ये, तो बाबा साहब तशरीफ ला रहे हैं, तो पूरा शहर जो है बेसिकली अब वो इस सानिया से निकलने की तैयारी कर रहा है। और वो जी बोलिए,
यानी सूरत हाल में बेहतरी आई है आपका ये कहना है?
बेहतरी इस सेंस में है कि हमेशा किसी सानिया के बाद लोग कोशिश करते हैं कि जो हमारे यहाँ सबसे बड़ा डिवाइड हो गया है, जो एक एक जो रिच और पुअर का डिवाइड है, एक कलर का डिवाइड हो गया है, माइनॉरिटीज का डिवाइड हो गया है, तो उस डिवाइड को लोग चाहते हैं किसी तरह उसको फिल करें और उसमें से जो ये दुश्मनी है, एनिमोसिटी है, नफरत है, इसको किसी तरह कम करें।
ओके, बहुत शुक्रिया परवेज मलिक साहब, टाइम देने का बेहद शुक्रिया। और प्रोफेसर फैजानुल हक साहब, आपकी जानिब हम आना चाहेंगे, आपको आवाज़ आ रही है? प्रोफेसर फैजान साहब
जी, जी
जी, अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम
जी। प्रोफेसर फैजान साहब, अभी डेलिस की सूरत हाल हमें बता रहे थे परवेज मलिक साहब, और ये कहा जा रहा है कि वहाँ सूरत हाल में कुछ बेहतरी आई है जो शूटिंग के वाकयात हुए हैं उसके बाद से, जो प्रोटेस्ट हुए, ये बताइएगा, सवाल आपसे ये करना चाहूँगी कि इस वक्त सदारती इलेक्शन की मुहिम जो है वो भी फुल स्विंग में है, अमरीकी जो सियासियात है और जो सदारती मुहिम है उस पर इन शूटिंग के वाकयात के आप क्या असरात देखते हैं?
इसमें जो सबसे पहली चीज़ हमें नज़र आती है वो ये है कि अमेरिका की जो माशरा है वो एक बहुत ज़्यादा ओपन माशरा है, उसमें जो कुछ होता है सामने ही होता है और सबको नज़र आता है और सब चीज़ उसको डिस्कस किया जाता है। तो हम देखते हैं कि जो शूटिंग के वाकयात हुए इनके पीछे जो मुहरकात थे, जो रेस टेंशन थी, वो सब चीज़ें सामने आई हैं और ख़ासकर प्रोटेस्ट में। तो ये बात सामने आई है कि अगर इन तमाम खदशात को या इसको एड्रेस ना किया गया तो चाहे वो कोई भी सोसाइटी हो, पाकिस्तान की, अमेरिका की, तो वो वायलेंस और डिसइंटीग्रेशन की तरफ जा सकती है।
ओके,
और इसमें हम देखते हैं कि ये अब ये जो एजेंडा है ये इस माशरे का, ये प्रेसिडेंशियल कैंपेन्स में भी पहुंच चुका है और इनको, दोनों कैंडिडेट्स को, हिलरी क्लिंटन को और डोनाल्ड ट्रंप को, इसको एड्रेस करना पड़ रहा है एक सही तरीके के साथ।
ओके,
इसका हमें सलूशन चाहिए।
ओके, प्रोफेसर फैजान साहब, नेक्स्ट टॉपिक पे आपकी जो मैं एनालिसिस लेना चाहूँगी वो इस वक्त अमेरिका और शुमाली कोरिया जो है उसमें बज़ाहिर बढ़ती हुई कशीदगी है, और वहाँ पे कहा जा रहा है कि वाहिद जो कम्युनिकेशन चैनल था दोनों कंट्रीज़ के माबेन उसको शुमाली कोरिया ने उसको भी ख़त्म कर दिया है। बताइएगा कि दोनों मुल्कों के जो ताल्लुकात हैं वो किस तरफ जाते हुए आपको दिखाई दे रहे हैं और इसके असरात क्या होंगे रीजन पर भी और इन दोनों कंट्रीज़ पर भी?
इसका सबसे ज़्यादा असर जो है वो ज़ाहिर है कि वो इलाका जो है जहाँ पर जापान, कोरिया, साउथ कोरिया और नॉर्थ कोरिया हैं उन पर पड़ेगा, क्योंकि वहाँ पे इंडो चाइना सी जो है, ओशन जो है, वहाँ पे टेंशन बढ़ रही हैं। लेकिन जो शुमाली कोरिया है उसके साथ डायरेक्ट कम्युनिकेशन ख़त्म हो भी जाए तो अमरीका जो है वो चाइना के साथ इस सिलसिले में कम्युनिकेशन में रहता है, और चाइनीज़ ये नहीं चाहेंगे कि नॉर्थ कोरिया जो है वो हालात को इतने ख़राब कर दे कि उनके लिए मसला हो जाए, क्योंकि ये सारी दुनिया को मालूम है कि नॉर्थ कोरिया जो है वो एक जिसको कहते हैं ना बिगड़ा हुआ बच्चा जो है की तरह बिहेव करता है पूरी दुनिया के साथ, और उसमें चाइना वाले उनके साथ सख्ती बरत रहे हैं, और वो ये मेरा ख्याल है कि जो प्रेजिडेंशियल इलेक्शन हैं वो उनका फ़ायदा उठाने की कोशिश कर रहा है नॉर्थ कोरिया, लेकिन ये बहुत थोड़े वक्फे के लिए है। नॉर्थ कोरिया जो है उसको वापस उस दायरे में लाना पड़ेगा, और वो दायरे के लिए मेरे ख्याल में, मेरा अपना ख्याल का मुझे यकीन है इस बात का कि स्टेट डिपार्टमेंट और अमेरिका की हुकूमत से पूरी तरह काम कर रही होगी, और इस सिलसिले में वो चाइना का जो असर रसूख है शुमाली अमेरिका में वो उसको पूरी तरह इस्तेमाल कर रहे होंगे। इस आखिर जो नॉर्थ कोरिया है उसका पास का बिहेवियर सामने रखते हुए उसको उसको एक्सक्यूज नहीं किया जा सकता, उसको छोड़ा नहीं जा सकता अपने आप पर, क्योंकि वो खास या गैर जिम्मेदार किस्म का मेंबर है यूनाइटेड नेशंस का।
ठीक, प्रोफेसर फैजान साहब, सूडान की तरफ हम जाते हैं और वहाँ पे कहा जा रहा है साउथ सूडान में कि वहाँ हालात जो हैं वो काफ़ी बिगड़ रहे हैं। यूएन ने भी जो जंगबंदी है उसका मुतालबा किया है वहाँ पर मौजूद मुख्तलिफ धड़ों से। बताइएगा वहाँ के हालात किस तरफ आपको जाते हुए दिखाई देते हैं?
जी, उसमें जो साउथ सूडान और नॉर्थ सूडान है उसका जो सबसे जो ख़तरनाक पहलू वो ये है कि अगर वो जंग जिसको बहुत ज़्यादा मजहबी रंग देने की कोशिश की जा रही है, क्योंकि दोनों तरफ चाहती हैं कि रिसोर्सेज और वसाइल उनको मिलें, और मेरे ख्याल में अमेरिका की और खासकर यूनाइटेड नेशंस की ये अटमोस्ट एफर्ट होनी चाहिए, उनको पूरी ये बात करनी चाहिए हर तरीके से कि ये मजहबी रंग ना ले सके, क्योंकि अगर ये मजहबी रंग ले लेता है तो सूडान जो है वो ऐसी जगह पे वाक़ है कि उससे और सारे एफ्रिकन के मुल्क मुतासर हो जाएंगे, और ना सिर्फ मुतासर होंगे बल्कि उसके साथ साथ जो दाइश और आइसिस का जो इन्फ्लुएंस है वो गैर मामूली तौर पे वहाँ पे पनप सकता है, क्योंकि वहाँ पर उनको स्पार्क मिल जाएगा जिसकी वो तलाश कर रहे हैं, खासकर आइसिस, क्योंकि आइसिस जितना मजहब को प्ले अप करने की कोशिश कर रही है उसके लिए जो दूसरे एलिमेंट्स हैं, जो दूसरे जो उनको उनको उनके मुखालिफ जो कुव्वतें हैं जिसमें सुन्नी ट्राइब्स भी शामिल हैं, जिसमें शिया भी शामिल हैं, जिसमें हमारे सऊदी अरब जैसे मुल्क और ईरान जैसे मुल्क और सारे मुल्क इस बात को समझते हैं कि आईसिस एक बहुत बड़ा खतरा है उनके लिए, तो अगर वो उनको स्पार्क मिल जाता है तो एक बहुत खतरनाक बात हो सकती है। और मेरे ख्याल में इस वक्त शुमाली कोरिया से भी ज्यादा जो खतरनाक जो हमें शरारा नजर आ रहा है जिसके साथ हमें डील करने की कोई जरूरत है वो सूडान में है, कि सूडान का जो जो कॉन्फ्लिक्ट है उसको एस्केलेट नहीं होने देना चाहिए किसी भी सूरत में, दोनों तरफ के वसाइल जो है चाहे वहाँ पे यूनाइटेड नेशन की पीस कॉर्प्स को डालना पड़े, क्योंकि अगर ये चीज हाथ से निकलती है तो वो सारा नॉर्थ अफ्रीका और उसके साथ साथ मिडिल ईस्ट तक उसके हमें
हालात जो हैं जी बढ़ सकते हैं। बहुत शुक्रिया प्रोफेसर फैजानुल हक साहब आपका, थैंक यू सर। इस वक्त इरफान मलिक साहब ने हमें ज्वाइन किया है, अस्सलाम वालेकुम इरफान मलिक साहब।
जी अस्सलाम वालेकुम
इरफान मलिक साहब, वाइट हाउस ने अब्दुल सत्तार ईदी की वफात पर एक ताज़ियती पैगाम में कहा है कि वो एक अजीम समाजी कारकुन थे और उनका काम दहशत और तशद्दुद से माशरे में तकसीम पैदा करने वालों की नफी करता है। जी बताइएगा कि आप इस पैगाम को किस तरह देखते हैं और पाकिस्तान में इसको किस तरह लिया जाएगा।
पाकिस्तान में इस पैगाम को क्योंकि व्हाइट हाउस से आ रहा है तो काफ़ी फेवरेबली लिया जाएगा, तो लोग जो हैं आई थिंक अभी ऑलरेडी जो पाकिस्तानी अखबार हैं उन्होंने इसको काफ़ी रिपोर्ट किया है, और कि भी व्हाइट हाउस एक इंडिविजुअल बंदे को, नॉन गवर्नमेंट इंडिविजुअल बंदे को रिकॉग्नाइज कर रहा है जो मेरा नहीं ख्याल कि पहले कभी हुआ। पर उसके साथ ही एक जो डिटेल में अगर आप जाएँ तो जो चीज़ देखने की है वो ये है कि ये जो स्टेटमेंट आई है ये व्हाइट हाउस की कोई प्रेस ब्रीफिंग या सदर ओबामा या प्रेसिडेंट वाइस प्रेसिडेंट बाइडेन की तरफ से नहीं आई, बल्कि ये जो उन का जो नेशनल सिक्योरिटी काउंसिल है वो उसकी तरफ से आई है। तो जो इसकी जो अहमियत मुझे लगती है कि भी जो NSC ने जो इसकी अहमियत की वजह से जो डाली है वो ये कि भी वो जो आपने अभी जिक्र किया कि वो देखते हैं कि ईदी साहब का जो काम था वो टेररिज्म और दूसरी जो ऐसी एक्सट्रीमिज्म थी उसको रोक रहा था, तो वो एक बड़ा एक इम्पॉर्टेंट एलिमेंट है। मतलब जो उनका चैरिटेबल काम है वो तो अपनी जगह है और ना ही उसको कोई डिस्प्यूट कर सकता है, पर जो व्हाइट हाउस का जो नजरिया नेशनल सिक्योरिटी काउंसिल की तरफ से स्टेटमेंट आने का है कि वो समझते हैं कि ऐसा काम जो है वो चैरिटेबल काम जो है वो टेररिज्म और एक्सट्रीमिज्म को भी रोकता है।
जी ये बताइएगा कि पाकिस्तानी अमरीकी जो है वो अब्दुल सत्तार ईदी की वफात को किस तरह देख रहे हैं।
सोशल मीडिया पे अगर आप जाएं तो ये देखिएगा कि जी पाकिस्तानी अमेरिकन्स या जो भी दुनिया भर के आई वुड से पाकिस्तानी जो है नॉट ओनली पाकिस्तानी अमेरिकन्स वो काफ़ी इमोशनल और काफ़ी अफसोसमंद हैं कि भी ये कितने बड़े शख्स अजीम शख्स जो हैं वो इस अब हमारे में नहीं रहे। तो जो जो मेरे इधर लोगों से भी जो बात हुई उनका भी यही नज़रिया था, और पर जो आई थिंक जो मेन चीज़ जो वो जो मुझे उन लोगों की बातों से लगा वो ये है कि भाई ये काम बड़ा एक इम्पॉर्टेंट काम है और इस काम को रुकना नहीं चाहिए, इस काम को चलना चाहिए। तो ये नहीं कि जी अब ईदी साहब नहीं रहे तो ये काम जो है इसमें कुछ कमी आ जाए, क्योंकि वो जो काम कर रहे थे वो وہ بہت ضروری اور اہم کام ہے. تو اس میں جو لوگوں سے مجھے باتوں میں لگا وہ یہ ہے کہ ان کی سوچ یہ ہے کہ بھی ہماری
اس کو جاری ہونا چاہیے. بے حد شکریہ عرفان ملک صاحب آپ کا. اور سامعین اس کے ساتھ ہی شہناز نفیس کو نیکسٹ پروگرام تک اجازت دیجیے گا. اپنا بہت خیال رکھیے گا. اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.